أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين اللهم صل على محمد وآل محمد. تو ہماری جو گفتگو ہے وہ ائمہ معصومین علیہ السلام کی دعاؤں کے حوالے سے جاری ہے, اور یقیناً یہ بات آپ لوگوں کے بھی علم میں ہوگی کہ دعائیں معصومین علیہ السلام کی ان کوانٹیٹی اتنی زیادہ ہیں کہ اگر ہم اس پر بیٹھ کر پوری زندگی غور کرتے رہیں تو آئی تھنک وہ کافی ہے, وہ کانٹینٹ اتنا ہے. تو لہٰذا میں اس حوالے سے تو کوئی کلیم کر ہی نہیں سکتا کہ میں اس کو کور کر رہا ہوں, لیکن اتنی بات ضرور ہے کہ جو بھی لوگ اس کو سن رہے ہیں, اس گفتگو کو یا انشاءاللہ سنیں گے, تو ایک بات کا احساس دلانا ان کے لیے ضروری ہے, وہ یہ کہ معصومین علیہ السلام کی دعائیں معرفت کا خزانہ ہیں, اور احادیث سے زیادہ ان کی اہمیت ہے حصول معارف میں. ٹھیک ہے, یہ ایک بہت امپورٹنٹ بات ہے جو ہم لوگ بالکل نگلیکٹ کیے ہوئے ہوتے ہیں. یعنی ہماری نظر میں دعاؤں کا مطلب ہوتا ہے مانگنا, اور مانگنے میں بھی دنیا مانگنا مینلی. ٹھیک ہے, مانگنے کے اندر بھی جب ہم خدا کے پاس آتے ہیں تو یعنی کہ ہماری دلچسپی, جیسے آپ اگر کسی سے بھی کہیں نا کہ یہ دعا ہے کہ یہ دعا آپ لے لیں اور اس سے آپ کے رزق میں اضافہ ہو جائے گا, تو مطلب سمجھ لیں ایوری ون ول پاؤنس آن اٹ کہ جی جی مجھے لا کے دیں, مجھے بتائیں. یا یہ بات کہی جائے کہ یہ دعا ہے کہ یہ آپ پڑھ لیں اور اس سے جو ہے نا آپ کا گھر بار بال بچے سب حفاظت سے رہیں گے, تو سب کا انٹرسٹ اس میں فوراً ریز ہو جائے گا. لیکن اگر آپ مثال کے طور پر کہیں کہ یہ ایک ایسی دعا ہے کہ اس کو اگر آپ پڑھیں تو آپ کی خدا کی معرفت میں اضافہ ہو جائے گا, تو اس میں کوئی خاص انٹرسٹ آپ کو دکھے گا نہیں لوگوں کا. ٹھیک ہے, لیکن اور اسی وجہ سے, یعنی اسی ٹینڈنسی کی وجہ سے ہوتا کیا ہے کہ دعاؤں کے اندر جو بھی معارف موجود ہیں وہ سب کے سب یوں کہہ لیں کہ ہماری چھلنی میں سے نکل جاتے ہیں, کیونکہ ہم اس کو کینچی نہیں کرنا چاہتے, ہماری نیت ہی نہیں ہوتی کہ ہم ان معارف کو گریب کریں کہ جو معصومین علیہ السلام نے بیان فرمایا. تو یہ اسی لیے ہم نے اس ٹاپک کا بھی, کہ انشاءاللہ اگر آپ ویب سائٹ پہ بھی دیکھیں گے تو میں نے نام اس کا ٹائٹل یہی رکھوایا ہے کہ معارف ان دا پریئرز آف معصومین, کہ اصل مقصد یہ ہے کہ جتنے بھی میں اس کو ہائی لائٹ کر سکتا ہوں تو ان کو آپ دیکھتے جائیں تو آپ کو معرفت خدا, معرفت زندگی, معرفت آخرت, ایون معرفت کائنات, یہ تمام کی تمام چیزیں جو ہیں نا ان دعاؤں میں جتنے اچھے طریقے سے. اور ایک چیز مجھے لگتی ہے کہ معصوم کو یہ بات یقیناً ان کے مد نظر ہوگی اپنے دور میں اور لوگوں کو اور حالات کو دیکھ کر, کہ احادیث کے اندر لوگ کتنی گڑبڑ کریں گے. یہ بات یعنی ظاہر ہے کہ جو نظر آئی تو ہمیں نظر آتی ہے تو ان کو تو ہم سے کہیں زیادہ سمجھ میں آتی ہوگی کہ لوگ احادیث میں کتنا ملاوٹ کریں گے, پولیوٹ کریں گے, اس کو کٹ آف کریں گے. تو یہ بات فیل ہوتی ہے کہ پھر معصومین علیہ السلام نے جو ہے نا دعاؤں کو ذریعہ بنایا, کیونکہ دعا اس دور میں بھی لوگ ایسے ہی سمجھتے ہوں گے زیادہ تر جیسے آج سمجھتے ہیں, کہ دعا کا مطلب ہے مانگنا, اس میں کون سی ایسی خاص بات ہوگی. یعنی اگر جو ہے دعا ہے, ہم امام علی, امام حسن, امام حسین علیہ السلام, کسی کی امام کی بھی دعا اگر پریزرو ہو رہی ہے تو اس میں ایسی کون سی خاص بات ہوگی. لیکن آج اگر ہم دیکھتے ہیں نا تو زیادہ خاص باتیں ہم ان دعاؤں میں ہی مل رہی ہوتی ہیں. اور یہ یعنی جیسے خمینی نے بھی جو کچھ جیسے لیٹرز وغیرہ لکھے ہیں اپنے بیٹے کو, بہو کو, اس میں بھی انہوں نے اسی بات کو مینشن کیا کہ اگر تم دیکھنا چاہو یعنی کہ حقیقت اور معرفت اور سچائی کو جاننا چاہو تو آبویسلی مین سورس از قرآن, ठीक है, यानी कि जो बहुत ही अफसोस के साथ हमें ये कहना पड़ता है कि जिसकी तरफ हमारी तवज्जो तकरीबन सबसे कम है, कि कुरान को तजवीद की हद तक हम देख लेते हैं, किरत में देख लेते हैं, तिलावत में देख लेते हैं, लेकिन उसके बाद कुरान बंद है, उसके आगे फिर कुरान से हमारा कोई ऐसा खास ताल्लुक नहीं बनता। तो नंबर वन कुरान है, तमाम फाउंडेशंस, प्रिंसिपल्स, उसूल, हकायक, वो सब कुरान से आते हैं। अब उसके बाद मासूम का जो वसीला है हकीकतन, वो क्या है कि उन कुरानिक प्रिंसिपल्स पे आपकी हेल्प करते हैं मासूम उनको बेहतर समझने में, और उनकी एक्सप्लेनेशन, एलेबोरेशन, तशरीह और तफसीर के हवाले से। तो अब मासूमीन के आसार भी आपके पास तीन किस्म के हैं, ठीक है, और उसमें से जो सबसे ज़ईफ़ है हम उसी के पीछे जाते हैं। तीन आसार कौन से हैं बताएं, मासूमीन के तीन आसार कौन से हैं हमारे पास? दुआएं और मुनाजात, ज़ियारतें, ज़ियारात और अहादीस और अकवाल, ठीक है। इनमें सबसे ज्यादा प्रॉब्लम है अहादीस के अंदर, और हम बाकी उन दोनों को निगलेक्ट करते हैं। यानी जो जुमले, जैसे मिसाल के तौर पर कि अगर आप ज़ियारत अमीनुल्लाह देखें, ठीक है, अगर आप ज़ियारत जामिया देखें, आप ज़ियारत आशूरा देखें, उसके अंदर भी बहुत गहरे मारिफ और मतालिब मौजूद हैं। इन्हें अगर ज़ियारत आशूर के जो जुमले मैंने कई दफ़ा पढ़े कि अल्लाहुम्मा इन्नी अल्लाहुम्मा जअलनी इंदका वजीहन बिल हुसैन अलैहि सलाम, अब ये मामूली जुमला नहीं है, इन्हें तमाम का तमाम जो नक्श आखिरत और उसका रिश्ता विलायत से, ये इस एक जुमले में मौजूद है कि आखिरत में आपकी प्रॉब्लम क्या है, कि आप खुदा को मुंह दिखाने के काबिल हों। ये जो वजीह का वर्ड है, वज यानी चेहरे से, वजी जिसका चेहरा हसीन हो, जिसका मुंह देखने और दिखाने के लायक हो। तो ये एक जुमला आपको समझा रहा है कि आखिरत का असल मसला है कि मैं वजी होकर जाऊं, ऐसा मुंह लेकर जाऊं खुदा की बारगाह में, लिका अल्लाह, खुदा से मुलाकात करने के लिए, कि जो मुंह खुदा को दिखाने के लायक हो। और ए खुदा मुझे वजीह बना दे अपनी बारगाह में हुसैन अलैहिस्सलाम के वसीले से। तो आप देखें, इस एक जुमले ज़ियारत में आपको आखिरत की हकीकत, आखिरत की मुद्दा, डेस्टिनेशन और वसीला, के इमाम हुसैन अलैहिस्सलाम किस लिए चाहिए आपको? इसलिए नहीं चाहिए कि आपको दुनिया में औलाद दिलवा दें, या जॉब दिलवा दें, या कारोबार में तरक्की करवा दें, या और। ज़ियारत आपको क्या बता रही है? इमाम हुसैन आपको किस लिए चाहिए? कि आप इमाम हुसैन अलैहिस्सलाम के वसीले से खुदा को मुंह दिखाने के लायक हो जाएं। ये भी किस कदर गहरी मारिफत है, ये ज़ियारत आशूर का जुमला है। फबित ली कदम सिद्क़िन इंदका मअल हुसैन, कि जब मैं तेरी बारगाह में आऊं तो मेरे कदम जमे हुए हों इमाम हुसैन और उनके असहाब के हमरा। यानी अगर आप उनकी हमराही में चलेंगे तो आपके कदम उन फिसलने वाली जगहों पर जमे रहेंगे। ये ज़ियारतों के जुमले, तो इनको अगर हम यूं ही पढ़ के सरसरी गुजर जाते हैं तो अब ये हमारा कमाल है, ठीक है। तो आपके लिए जो सबसे ज्यादा मारिफत और मौजूद है वो कहां पर है? मुनाजात मासूमीन अलैहिस्सलाम, ज़ियारात मासूमीन अलैहिस्सलाम। और फिर यानी कि जैसे अगर उसूल काफी, किताब काफी पूरी आप कह लेंगे, जिसमें तकरीबन 16,200 अहादीस हैं, पूरी किताब काफी की 8 जिल्दों में 16,200 अहादीस हैं। अगर तहकीक उस पर की गई है ना, जो बाद में लोगों ने तहकीक की है, सनद के लिहाज से आधी से ज्यादा ज़ईफ़ हैं, اگرچہ کہ متن یعنی ضعیف ہونے میں خالی سند نہیں آتی, متن بھی آتا ہے, یعنی کہ جیسے دعائے کمیل کی سند بھی بہت مضبوط نہیں ہے, لیکن تمام کے تمام علماء اس کو کیوں ریکمینڈ کرتے ہیں کہ اس دعا کے اپنے کلمات اور اس کے بیانات بہت عالی ہیں, یعنی کہ وہ خود کلمات بتاتے ہیں کہ یہ کسی اعلیٰ ہستی سے کی زبان سے جاری ہوئے, یہ معصوم کا کلمہ, ٹھیک ہے. تو بہرحال یعنی کہ کہنے کا مطلب یہ ہے کہ جب بھی آپ معصومین علیہ السلام کی دعاؤں کی طرف متوجہ ہوں تو اس سے معرفت دین و خدا اور آخرت کا بہترین خزانہ سمجھ کر اس کا مطالعہ کریں, ٹھیک ہے. دعاؤں کو یہ جان کر نہ دیکھیں, یہ سمجھ کر نہ دیکھیں کہ یہ مانگنا ہے. اور اسی لیے ہم نے جتنی گفتگو کی تو میں نے اس میں آپ کو بار 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 پوائنٹ آؤٹ کرایا ہے کہ آپ دیکھیں کہ اس میں مانگنا کتنا ہے, کتنے جملے ہیں جو مانگنے پر مشتمل ہیں, اور کتنے جملے ہیں کہ جو مطلب خدا رسول, جیسے آج بھی میں دیکھ رہا تھا کہ دعائے عرفہ کے نام سے ہم امام حسین علیہ السلام کی دعائے عرفہ کی زیادہ تر بات کرتے ہیں نا, لیکن آپ لوگوں کے علم میں ہوگا کہ امام سجاد علیہ السلام کی بھی دعا عرفہ ہے جو صحیفہ سجادیہ میں دعا نمبر 47 ہے, ٹھیک ہے, دعا عرفہ چوتھے امام کی اور صحیفہ میں اس کا نمبر ہے 47. اس کو آپ دیکھیں کم از کم بھی 5-7 صفحات جو ہے نا وہ توحید, خدا کے مختلف طریقوں سے خدا کے اسماء و صفات کا بیان, رسول گرامی اور امام اور امام کی ضرورت, جو دعائیں عرفہ شروع کی ہے امام سجاد علیہ السلام نے, آپ اس کو جا کے دیکھیے گا کہ طویل ایک مطلب تقریباً 25% یا 30% آف دا دعا ان دا بگننگ توحید کے انتہائی گہرے معاملات اور مطالب ہیں, پھر رسول خدا کے بارے میں, آپ کی معرفت کے بارے میں, پھر امام کی معرفت کے بارے میں. یعنی اگر آپ امام اور امام شناسی میں گہرائی پیدا کرنا چاہتے ہیں تو یہ دعا کے مطالب آپ کے لیے بہترین وہ ہیں. اسی طریقے سے اگر آپ 12 امام کے بارے میں جاننا چاہتے ہیں تو دعا افتتاح کے آخری 2 صفحات کہ جہاں سے درود بھیجنے کے بعد, غور کیا ہے آپ لوگوں نے کہ جب دعا افتتاح میں 14 معصومین پر درود و سلام ہے اور پھر 12 امام کے جب ذکر آتا ہے تو پھر اینڈ تک 12 امام کا ہی ذکر ہے, امام زمان علیہ السلام کے ذکر. تو آپ ادھر ادھر مت جائیے 12 امام کی معرفت حاصل کرنے کے لیے, اس دعا افتتاح کے جملوں پہ غور کریں. آپ کو امام زمان علیہ السلام اور اس کے بعد آپ کے جو بھی حکومت ہے اور جو بھی آپ کا کام ہے اس کے بارے میں بہترین آگہی ملے گی آپ کو, بجائے اس کے کہ آپ واقعات پہ جائیں, آپ حکایتیں سنائیں, آپ ادھر ادھر کی روایتیں بتائیں. اس کو کیوں نہیں دیکھتے, اس پر کیوں نہیں غور کرتے, ٹھیک ہے. ایسے ہی اگر آپ ایون دعائیں ندبہ پڑھتے ہیں, لیکن دعائیں ندبہ کے اندر بھی ہم نے اس بات کو نہیں دیکھا کہ دعائیں ندبہ کے کلمات پر غور کیا جائے ان کو, مطلب وہ زیادہ تر دعائیں ندبہ اور اس کے بعد وہ زیادہ تر ناشتے کا پروگرام رکھا ہوا ہوتا ہے تو وہ دعائیں ندبہ جو ہے نا وہ تھوڑی سی مکس اپ ہو جاتی ہے. یعنی میں اس لیے بات کہہ رہا ہوں کہ میں ذاتی طور سے اس بات کا کافی مخالف ہوں کہ آپ اگر کبھی بھی معرفت کی بات کریں نا تو لوگوں کو اس بات کا یقین ہونا چاہیے کہ کھانے پینے کے مسئلے میں کچھ نہیں ملے گا, ورنہ دماغ جو ہے نا وہ پیٹ کی طرف متوجہ ہو جاتا ہے بنسبت اس معرفت کے اور معارف کے. بہرحال تو یہ ہمارے پاس دعاؤں کے حوالے سے ایک بنیادی نکات ہیں کہ جنہیں ہرگز ہرگز فراموش نہیں ہونا چاہیے, ٹھیک ہے. تو اسی بنا پر یعنی کہ میں بار بار ان تمام چیزوں کو تھوڑا سا دہرا دیتا ہوں ان دا بگننگ ریلیٹڈ ٹو دا ٹاپک, کہ تاکہ سب لوگوں کے ذہنوں میں اصل مقصد اس موضوع کو بیان کرنے کا ریفریش ہوتا رہے. कि हम जो हैं ये दुआएं क्यों इस पर डिस्कस कर रहे हैं, क्यों इसकी बात कर रहे हैं। ठीक है, तो हम पिछली दफ़ा हिर्ज़ इमाम जवाद अलैहिस्सलाम, लेकिन ये वो हिर्ज़ नहीं जैसे मैंने कहा था जो आम तौर से मशहूर है, बल्कि ये जनाब सैयद इब्ने ताऊस जो हमारे बहुत बड़े बुज़ुर्ग आलिम गुजरे हैं, और उनकी कई किताबें, उन्होंने कई किताबें, ठीक है, थिक बुक्स, वॉल्यूमिनस बुक्स उन्होंने कंपाइल की हैं, जो सिर्फ और सिर्फ आइमा अलैहिस्सलाम की दुआओं पर मुश्तमिल है। यानी चारदा मासूमीन, 12 इमाम नहीं, चारदा मासूमीन, कई किताबें उन्होंने कंपाइल की हैं इस पर। तो उनमें से एक किताब जो इस वक्त मेरे हाथ में है, महजुद दावात सैयद इब्ने ताऊस, और उसमें उन्होंने एक पूरा चैप्टर कायम किया है कि जिसमें हिर्ज़ मासूमीन अलैहिस्सलाम, हिर्ज का मतलब यानी कि जैसे आप समझते हैं ना तावीज़, पनाह, पनाह वाली चीज़, कि उसको अगर आप पढ़ेंगे, तिलावत करेंगे, लिख के बाजू पे लगाएंगे, घर में लगाएंगे, तो वो चीज़ क्या होगी, आपके लिए पनाह का सबब बनेगी उसको प्रोवाइड करने का। तो ये मैंने ग्रुप में भी डाल दिया था, ये जो हिर्ज़ इमाम, यानी जो दुआ है पूरी इमाम जवाद अलैहिस्सलाम के हिर्ज़ के हवाले से, तो इसको हमने पिछली दफ़ा मुकम्मल कर लिया था। मैं इसको आखिर में थोड़ा सा ज़रा उसको रिवाइज करते हुए फिर आगे चलता हूँ कि सुभान अल्लज़ी खलक़ल अर्श वल कुर्सी, ताकि हमें खुदा की बारगाह में हाजिर होने का और ख़ुदा की बारगाह में अपना मुद्दा अर्ज़ करने की एक तमीज़ तहजीब आए कि पाक है वो। सुभाना, सुभाना का मतलब क्या होता है, सुभान अल्लाह यानि, सुभान अल्लाह यानि जी, ये बहुत बहुत खास वर्ड है ये जी जी, नहीं मैंने इसीलिए कहा कि जो है ना इसको जहन में रखिएगा इन बातों को, ये बहुत अहम है। सुभान अल्लाह का मतलब ये होता है कि हर शख्स किसी भी मेयार का हो, या मलक किसी भी मकाम का हो, वो अपनी अकल और समझ के मुताबिक खुदा की तारीफ बयान नहीं कर सकता। यानी इंसान जितना भी खुदा को समझे, जितनी भी उसकी तारीफ और तौसीफ बयान करे, खुदा उन सब से बालातर है। सुभान अल्लाह का कंसेप्ट समझ में आ रहा है? सुभान अल्लाह का कंसेप्ट ये नहीं है कि ऑल प्रेज फॉर यू, ये वो प्रेज वर्दी या ग्लोरीफाई, ये नहीं है। इसलिए ये कौन सा इस्म है, इसको कहते हैं, ऐसे अस्मा को कहते हैं इसमें तंजीही। यानी इनका मतलब क्या होता है कि ये खुदा के लिए किसी चीज को बयान नहीं कर रहे होते, बल्कि खुदा के हवाले से तमाम चीजों को नेगेट कर रहे होते हैं। यानी कोई इंसान किसी भी मेयार का हो, जैसे रसूल खुदा का जुमला क्या है, मा अरफना का हक मारिफतिक, हमने जो भी तेरी मारिफत हासिल की या हमने नहीं तेरी मारिफत का हक अदा किया जो कि तेरी मारिफत का हक है, मा अबदना का हक इबादतिक, हमने जितनी भी इबादत की लेकिन जो तेरी इबादत का हक है वो अदा नहीं हुआ। ठीक है, ये है सुभान अल्लाह। कि सुभान अल्लाह का मतलब यह है कि मखलूक जितना सोच ले, जितनी मारिफत हासिल कर ले, जितना सब किसी मकाम और मर्तबे पर पहुंच जाए, लेकिन खुदा उन सब से बालातर है। किसी के पास ये ताकत और कुव्वत नहीं है, या कोई उस मकाम पर नहीं है कि जो खुदा को बयान कर सके या खुदा का अहाता कर सके। हाँ, आइमा या मासूम के हवाले से एक बात और है, यानी कि इसमें खुद कुरान करीम एक बात बयान करता है कि मासूम پر کیونکہ ذات خدا کی تجلی ہوتی ہے، لہذا معصوم اپنی ذات میں خدا کی جن صفات کو ریفلیکٹ کرتے ہیں وہ ٹروتھ ہوتی ہیں۔ لیکن وہاں پر ایک پرابلم اس میں آتی ہے کہ جو وہ بیان کرتے ہیں نا، یعنی جیسے یہ جملے جو امام علیہ السلام نے بیان کیے ہیں، اب لفظوں کے اندر پرابلم کیا ہوتی ہے؟ نہیں، لفظوں کے اندر مسئلہ یہ ہے کہ اب امام جواد علیہ السلام اگر یہ جملہ کہہ رہے ہیں، سبحان الذی خلق العرش والکرسی، جس نے، یعنی وہ ذات جس نے عرش و کرسی کو خلق کیا، اس اب امام جواد علیہ السلام کے پاس کیا ہے جس سے یہ جملہ نکل رہا ہے، اور میرے پاس کیا ہے کہ جو اس جملے کو ریسیو کر رہا ہے؟ اس میں زمین و آسمان کا فرق ہے یا نہیں ہے؟ ٹھیک ہے، اس لیے یعنی کہ آپ اگر معصوم کی بات کریں گے نا، تو آپ کہیں گے معصوم اپنی ذات میں، اپنے وجود کے اندر جو تسبیح اور توصیف کرتے ہیں خدا کی، وہ عین حق ہے۔ لیکن وہی ہے کہ وہ الفاظ ہم ریسیو کرتے ہیں، وہ الفاظ ہمارے سامنے آتے ہیں، تو پھر وہ الفاظ ہماری معرفت کے رنگ میں ڈل جاتے ہیں۔ کہ جیسے ہے نا کہ دیکھیں سبحان اللہ سب بول رہے ہیں، لیکن ہر ایک کے پاس سبحان اللہ کا ایک الگ تصور ہے، ایک الگ کنسپٹ ہے، سب سبحان اللہ کے معنی ایک تھوڑی سمجھ رہے ہیں۔ تو اس کا مطلب یہ تھوڑی ہے کہ سبحان اللہ کہنے کا نتیجہ سب کا ایک نکل رہا ہے، ایسا نہیں ہے۔ ٹھیک، تو سبحان اللہ یعنی اس کا مطلب کیا ہے مختصراً؟ کہ جو کچھ بھی ہم نے خدا کے بارے میں جانا وہ ناقص ہے، اور خدا ان سب سے بالا تر ہے۔ اس بات کو ہر سمجھ سے، ہر فہم سے، ہر تصور سے، ہر قوہ ادراک سے خدا بالا تر ہے۔ اور معصوم کے لیے بھی یہ بات یقیناً موجود ہے کہ کوئی بھی شخص انکلوڈنگ معصوم ذات خدا کا احاطہ نہیں کر سکتا، ذات خدا کی حقیقت تک نہیں پہنچ سکتا۔ لیکن ہاں، معصوم کے پاس جو ایک بہت بڑا انعام ہے ان کے لیے کہ ان پر ذات خدا کی تجلی وہ ریسیو کر سکتے ہیں، لیکن احاطہ کر لینا، حقیقت کو گھیر لینا، یہ پاسبل نہیں ہے کسی کے بھی لیے۔ تو اسألک عن تفرف عن صاحب کتابی حاضر، کے جس کے پاس، آپ کو یاد ہے نا کہ یہ امام علیہ السلام نے یہ باقاعدہ لکھ کے دیا تھا حرز، کہ جس کے پاس بھی یہ کتاب ہے میں سوال کرتا ہوں کہ آپ اس سے پلٹا دیں ہر برائی کو، ومحذور، اور ہر اس چیز کو جس سے ڈرا جاتا ہے۔ فہو عبدک وابن عبدک وابن امتک۔ اچھا، اب یہ کنسپٹ جو ہے، یہ بھی ہمیں معصومین علیہ السلام کے ذریعے سے ہی نصیب ہوتا ہے کہ آپ جب خدا کی بارگاہ میں پہنچتے ہیں اور خدا سے بڑے بڑے سوالات کرتے ہیں، مثال کے طور پر، یعنی اگر ہم یہ کہہ رہے ہیں کہ خدا ہر برائی سے مجھے بچا لے، ہر وہ چیز جس کا مجھے ڈر ہے اس سے مجھے محفوظ کر لے، تو اب ایک سوال آتا ہے نا، کیوں؟ یہ سوال آتا ہی نہیں آتا، کیوں؟ ہم کیوں دیں آپ کو یہ، آپ کو یہ سب کیوں ملے؟ تو معصوم کیا کہتے ہیں کہ تم کبھی بھی یہ ریزن لے کر خدا کے پاس نہیں جانا کہ میں نے آپ کی عبادت کی ہے، یہ ریزن لے کے خدا کے پاس نہیں جانا کہ میں نے آپ کے حکم کی تعمیل کی ہے یا فلاں، یہ ریزن لے کے نہیں جانا، بلکہ صرف اور صرف ایک چیز کو خدا کی بارگاہ میں رکھنا کہ میں تیرا بندہ ہوں، نیٹ سیٹ۔ یعنی میرے پاس جو کوالیفیکیشن ہے وہ کیا ہے؟ کہ آپ نے مجھے اپنا بندہ، اپنی مخلوق بنایا ہے، بات ختم ہو گئی۔ ارے بات سمجھ میں؟ تو اگر یہ نقطہ ہم نے زندگی میں سیکھ لیا نا، اور اس بات کو سمجھ لیا، تو آپ اس بات کو سمجھ لیں اور اطمینان کر لیں کہ انشاءاللہ آپ کی زندگی کے تقریباً تمام مسائل حل ہیں۔ कौन से? कि हमेशा अल्लाह का बंदा बनकर रहना है और कभी भी खुदा के साथ झूठ फरेब से काम नहीं लेना है। ये दो बातें बिल्कुल अपने पास बांध के रखे हैं उसको। यानी अगर मैं अपनी जबान में, जो हमारी जबान में एक जुमला इस्तेमाल होता है, कभी खुदा से दो नंबर ही नहीं करनी है, कभी खुदा को डॉज देने की कोशिश नहीं करनी है। नेवर डील इन लाइज विद अल्लाह, कभी नहीं कि किसी झूठी बात को, कि जिसमें इंसान का दिल कन्विंस हो कि यह बात गलत है, फिर भी ये सब नहीं करना है। और बंदा बनकर रहना है। बंदे की खसूसियात क्या होती है ये भी सुन लें कि बंदा कैसे बना जाता है या बंदगी को कैसे प्रूव किया जाता है। पहली बात ये होती है, बंदे की खसूसियत ये होती है कि वो खुदा यानी अपने मालिक और अपने माबूद के हवाले से टू द मैक्सिमम पॉसिबल एक्सटेंट फरमा बरदार होता है। ठीक, ये एक बात, यानी फरमा बरदारी का होना जरूरी है खुदा के लिए अगर हम बंदे हैं। और दूसरी बात जो मोस्ट ऑफन नेग्लेक्टेड है मुसलमानों में, वो ये है कि जो अल्लाह का बंदा है वो अल्लाह के बंदों के साथ कभी भी ज्यादती और जुल्म नहीं करता। ये वाला सबक मुसलमान भूल गए। उन्हें ये बात उनको ये बात समझ में आती है ज्यादातर मुसलमानों को कि मैं बड़ी नमाजें पढ़ लूंगा, मैं इबादतें कर लूंगा, मैं कुरान की तिलावत कर लूंगा, मैं मीलाद मजलिस महाफिल मुनक़िद कर लूंगा और अल्लाह मुझे कबूल कर लेगा। वो इस दूसरे वाले सबक को भूल गए कि जो बंदे खुदा होता है, जो इमाम अली अलैहिस्सलाम का जुमला है नहजुल बलागा में कि तमाम मखलूक अल्लाह का खानदान है, कुंबा है, फैमिली है ये मखलूक खुदा की, और खुदा को वो इंसान सबसे ज्यादा पसंद है जो उसकी फैमिली के साथ मेहरबान है और उनका ख्याल करता है। ठीक है, तो ये दो बातें हैं, एक नहीं दो बातें जो इंसान की बंदगी को प्रूव करती हैं बारगाह खुदाबंदी में। ठीक, क्लियर, एक ही बात है, वो अरबी है या उर्दू है, सही। तो इंसान अगर बंदे खुदा बन के जिंदगी गुजारे, खुदा के साथ ट्रिकरीज इस किस्म के चक्कर में ना जाए, तो आपकी जिंदगी का मसला हल है। ठीक है, फिर खुदा आपको मुश्किल से मुश्किल मामलात से निकाल देता है, आपकी प्रॉब्लम्स को सॉल्व कर देता है। और फिर यहाँ पर एक बात और भी मैं अर्ज कर दूँ, क्योंकि तकरीबन ये बातें तो सारी हमने की हुई हैं लेकिन उसको बार बार दोहराने की ज़रूरत फील होती है कि आप कब अपने को कामयाब इंसान समझेंगे, कब अपने को कामयाब इंसान समझेंगे? जब आपके दिल में, आपके दिमाग में तौहीद की शमा रोशन हो जाएगी, जब आप इस बात को देखेंगे कि आपका अखलाक और किरदार वो है कि जो मासूमीन के किरदार से मैच करता है, जब आप अपने अंदर इस बात को देखेंगे कि फिक्र आखिरत फिक्र दुनिया पर गालिब है, ठीक, तब आप कन्विंस होंगे कि खुदा ने आपका हाथ पकड़ लिया है, आपके सर पे अपना हाथ रख दिया है, तब कन्विंस होंगे। इस पर नहीं कि मुझे बिजनेस में दिन दूनी रात चौगनी तरक्की हो रही है, मेरे हर साल जॉब में प्रमोशन हो रहे हैं, मेरे बच्चे इतने पढ़ रहे हैं हाई डिग्री, ये सब नहीं है। इन्हें ये सब बातें क्यों बयान करने की जरूरत पड़ रही है? इसलिए कि आज का मुसलमान बहुत धोखे में इन मामलात की तरफ से। यानी आज के मुसलमान के पास जो कामयाबी का क्राइटेरिया है ना, उसकी नजर, उसकी रूह से अबूजर और बिलाल और सलमान और शोहदाए करबला, ये सब नाकाम तरीन लोग हैं। ये सब नाकाम तरीन लोग हैं। अगर आज के मुसलमान के स्टैंडर्ड पे इन सब लोगों को परखा जाए तो दे आर ऑल कुछ भी नहीं किया उन्होंने, क्योंकि कोई घर नहीं बनाए, कोई जायदादें नहीं बनाई, कोई माल नहीं जमा किए, बल्कि शोहदाए करबला ने सब कुछ इमाम हुसैन के लिए छोड़ दिया। ठीक, तो ये नहीं है क्राइटेरिया कि खुदा ने कब आपका हाथ पकड़ा है। खुदा ने हाथ पकड़ने का, जैसा मैंने आपको बताया कि तीन चार बातें, जब ये आपको अपनी जिंदगी में अपनी जात में दिखना शुरू हो जाए, नजर आना शुरू हो जाए, तो जैसे एक जुमला उलमा कहते हैं तूबा लका, तूबा बहिश्त का दरख्त है ना, तूबा लका यानी फिर तुम्हारे लिए बहिश्त के आला मकामात हैं, फिर तुम्हारे लिए बहिश्त के दरजात हैं। माले दुनिया में या दुनिया की कामयाबियों में नहीं तोलो खुदा की मर्जी और नाराजगी को। ठीक, तो इमाम अलैहिस्सलाम फरमाते हैं कि मैं क्यों मुतालिबा कर रहा हूं, मैं क्यों सवाल कर रहा हूं इस बंदे के लिए कि ये आप इसको हर खौफ वाली चीज से बचाएं, हर बुराई वाली चीज से बचाएं, इसलिए कि ये आपका अब्द है, आपके अब्द का फर्जंद है और आपकी कनीस का फर्जंद है। दिस इज अवर क्वालिफिकेशन। बस खुदा की बारगाह में क्वालिफिकेशन क्या है कि तुम बंदे हो या नहीं हो, बस खत्म बात, इससे ज्यादा कुछ नहीं है। बाकी आप दुनिया में इधर उधर दिखाते रहिए दूसरों को कि मैं ये हूं, मैं अल्लामा हूं या फकी हूं या प्रोफेसर हूं या डॉक्टर, ये सब दुनिया में दिखाते रहिए। खुदा को सिर्फ एक चीज चाहिए, ठीक है, उस बारगाह में क्वालिफिकेशन सिर्फ एक है कि अब्द हो या नहीं हो, दैट्स इट। तो ये मारिफत आपको कहां से नसीब होती है, इसी मासूमीन अलैहिस्सलाम के जुमलों से नसीब होती है कि असल जो बनना है, जो होना है वो ये है। और इसी चीज को मैं कह रहा था ना कि कुछ जुमों पहले कि अगर आप किसी से ये कहें कि मैं अपनी जिंदगी में ये मेहनत कर रहा हूं कि बंदे खुदा बन जाऊं, तो दूसरा कहेगा क्या बेवकूफ आदमी है, मतलब अपना सारा का सारा टाइम किस चीज में लगा रहा है, ना माल कमा रहा है, ना घर बना रहा है, ना बैंक बैलेंस जमा कर रहा है, जबकि मैं इस बात की मेहनत कर रहा हूं अपनी जिंदगी में कि बंदा खुदा बन जाऊं। ठीक, और यही जो है वो हकीकतन मोमिन का इम्तिहान है। मोमिन के इम्तिहानात में से एक ये चीज भी शामिल है कि मोमिन जब खुदा की तरफ बढ़ने की कोशिश करता है तो जाहिरी तौर पर अहले दुनिया के हाथों से जलील होता है, ये भी मोमिन का इम्तिहान है। और इस यानी जो जाहिरी उनकी एफर्ट और अटेम्प्ट होती है नीचा दिखाने की, उसके जरिए से ये बात पहचानी जाती है कि मोमिन अपने मकसद में कितना मुखलिस है और खुदा और आखिरत के बारे में अपनी मारिफत में कितना मजबूत है। क्योंकि अगर कमजोरी होगी तो आप उनकी परवाह करेंगे, अगर आपने हकीकत को नहीं जाना होगा, समझा होगा, आप उनकी तरफ मुतवज्जे होंगे। लेकिन वही जुमला जो इमाम अली अलैहिस्सलाम ने हजरत अबू ज़र से कहा था जब उनको जलावतन किया जा रहा था कि जिस चीज के बारे में ये लोग तुमसे डर रहे हैं कि कहीं तुम उसे खराब ना कर दो, तुम उससे बिल्कुल बेनियाज हो, यानी ये अपनी दुनिया के बारे में तुमसे डर रहे हैं, जो तुमको यहां से निकाल रहे हैं कि तुम इनकी दुनिया को खराब कर दोगे, तुम उससे बेनियाज हो। और जो चीज तुम्हारे पास है जिसकी तरफ ये तवज्जो नहीं कर रहे हैं, कल ये उसके हद से ज्यादा मोहताज होंगे। जुमला समझ में आया कि जब अबू ज़र को जलावतन किया जा रहा था जहां पर इंतकाल हुआ, तो इमाम अली अलैहिस्सलाम उनको रुख्सत करने गए थे हसन हुसैन अलैहिस्सलाम के साथ मदीने की सरहद तक, और आपके कुछ जुमले जो नहजुल बलागा में मौजूद हैं जिसमें आपने फरमाया कि ये नजर का फर्क है, वो तुमको अपनी दुनिया के लिए खतरा महसूस कर रहे हैं जिसकी वजह से तुमको निकाल रहे हैं, تم اس سے بے نیاز ہو. اور جو دین تمہارے پاس ہے جس کی طرف وہ متوجہ نہیں ہے ابھی, کل یہ اس کے حد سے زیادہ محتاج ہوں گے اور حسرت میں مبتلا ہوں گے. ٹھیک, تو یہ بات واضح ہو گئی کہ ہماری کوالیفیکیشن کیا ہے. جو ہمیں بننا ہے عبد بننا ہے, اور عبد کا معنی بھی آپ کو سمجھ میں آ گیا. عبد کیا ہوتا ہے, کیسے پتا چلتا ہے, عبد بننے کا کرائٹیریا کیا ہوتا ہے. وَأَنْتَ مَوْلَاهُ, یہ تیرا عبد ہے, تیرے عبد کا فرزند ہے, تیری کنیز کا فرزند ہے. وَأَنْتَ مَوْلَاهُ فَقِهْ, آپ اس کے مولا ہیں, بس اس کو اپنی حفاظت میں لے لیں. ٹھیک, تو دعا کے بارے میں آپ کو کیا ایک چیز سمجھ میں آ رہی ہے, یعنی دعا حقیقتاً کیا ہوتی ہے؟ دعا کنیکشن ہے. بالکل صحیح ہے. یعنی جیسے ہے نا کہ آپ کہہ رہے ہیں, یعنی مثال کے طور پر ہم لوگ ابھی یہاں بیٹھے ہوئے ہیں, ٹھیک ہے, اس وقت باہر اندھیرا ہے, رات ہے, ہم اس اندھیرے میں روشنی چاہتے ہیں, تو اس روشنی کے لیے آپ کو کیا کرنا پڑتا ہے کہ وہ چیزیں جمع کرنی پڑتی ہیں یا وہ فراہم کرنی پڑتی ہیں کہ جو روشنی دے سکیں. لیکن ایک بہت مزیدار بات کیا ہے کہ یہ چیزیں خود روشنی نہیں دے سکتی جب تک کہ سورس آف انرجی کے ساتھ کنیکٹ نہ ہو, ہے نا. اگر آپ سوئچ آف کر دیں, الیکٹریسٹی کٹ آف کر دیں, تو بلب تو نہیں روشنی دیتا نا آپ کو. صحیح, تو ان مثالوں کے ذریعے سے آپ سمجھ سکتے ہیں کہ دعا یعنی حقیقتاً وہ کنیکشن, کہ خدا کی طرف سے وہ انرجی فلو ہونا شروع ہوتی ہے اور بندے کے وجود کے ساتھ کنیکٹ ہو جاتی, تو اس میں وہ نورانیت ہے کہ جو آپ کو پروٹیکٹ بھی کرتی ہے, آپ کو گائیڈ بھی کرتی ہے, آپ کو ترقی بھی دیتی ہے. دیکھیے, اس کا نام ہے دعا, یا اس کا نام ہے خدا سے قریب ہونا یا منسلک ہونا. اور یہ تمام کی تمام چیزیں ظاہر ہے, ہر بندہ جس کو بھی یہ نصیب ہوتا ہے وہ اس کو اچھے طریقے سے جان سکتا ہے کہ مجھے کیا مل رہا ہے. ٹھیک ہے, یہ کچھ ایک دو جملے تھے. میں اب ایک اور جو دو حرز اور ہیں, میں چاہ رہا ہوں کہ ان کو بھی مختصراً بیان کر دوں. ایک امام باقر علیہ السلام کا, اور جیسے میں نے کہا تھا کہ کیونکہ ہم زیادہ تر فقط امام علی علیہ السلام کے حوالے سے ہی جانتے ہیں, یا امام سجاد علیہ السلام کے حوالے سے جانتے ہیں دعاؤں کو, ہے نا, ایسے ہی ہے نا کہ آئمہ علیہ السلام کی دعاؤں کے حوالے سے, یا امام علی کی کچھ دعائیں, یا چوتھے امام کی دعائیں, یا امام حسین کی دعائیں رفع ہے, اس کے علاوہ ہمیں پتہ ہی نہیں ہے امام کی دعاؤں کا, آئمہ کی. تو اس بنا پر میں نے ان دعاؤں کا انتخاب کیا کہ جو ان آئمہ علیہ السلام سے کی جانب سے ہیں کہ جو عام طور سے ہم نہیں جانتے. یعنی تقریباً اگر میں کہوں کہ شاید ہمارے علم میں یہ امام جواد علیہ السلام کی ایک دعا بھی نہیں ہوگی, ایک دعا بھی نہیں ہوگی نویں امام سے. تو اس لیے میں نے یہ حرز آپ کے سامنے پڑھا بھی, اور مطلب آپ کو میں نے بھیج بھی دیا کہ آپ اس کو سیو کریں اور اس کو پڑھا کریں. میں پانچویں امام اس حرز کو پڑھتے تھے یا آپ سے منسوب ہے. اس میں بھی کچھ جملے ایسے ہیں جو بڑے بہت گہرے ہیں, تھاٹ پرووکنگ ہیں, اور ڈیپ لیول کی معرفت ہم کو دیتے ہیں. بسم اللہ الرحمن الرحیم. اعیذ نفسی بربی الاکبر, میں اپنے نفس کے لیے پناہ چاہتا ہوں یا پناہ میں دیتا ہوں اپنے نفس کو, بربی الاکبر, اپنے رب کے وسیلے سے جو اکبر ہے. صحیح, سب سے پہلا وسیلہ کون ہے؟ اب معصوم کیا بتا رہے ہیں آپ کو, वसीला नंबर वन क्या है? रब, रब है। सही है, हम कभी भी इस बात को है हमारे तस्वुर में कि जैसे इन्हें कि दुआओं के अंदर कि ऐ खुदा मैं तुझे तेरी अजमत का वास्ता देकर सवाल करता हूं, तुझे तेरी रहमत। तो सबसे अफजल वसीला खुद खुदा है। रसूल खुदा का एक जुमला जो बहुत शानदार अल्लामा तबातबाई ने अपनी एक किताब में नकल किया, बल्कि मुल्ला सदरा ने उसको नकल किया, आखिरी शफात, हम शफात के आखिरत में है ना उम्मीदवार, और वो और यानी कि अगर मैं एक जुमला कहूँ माजरत चाहते हुए कि बहुत सारे मुसलमान जो हैं वो खुदा के मुकाबले में मासूम की शफात ढूंढते हैं। जुमला मेरा समझ में आ रहा है? यानी कि लोग ये समझ रहे हैं कि खुदा हमें नहीं छोड़ेगा, खुदा ग्रैब कर लेगा क्योंकि मैं गुनाहगार हूं, ये हूं, मुजरिम हूं, वो हूं। तो उस खुदा से बचने के लिए मासूम की शफात का सहारा ढूंढते हैं। ये बहुत अजीब बात है, बहुत ही अजीब तरीन बात है। हुजूर क्या फरमाते हैं? कयामत में आखिरी शफात अशफाउ शाफीन की है। अगर आप दुआ जोशन कबीर के जुमले पढ़ें, अकरमुल अकरमीन अशफाउ शाफीन अरहमुर राहिमीन, इन सिफात के साथ खुदा को याद किया गया। जब हर एक की शफात खत्म हो जाएगी तो फिर आखिरी शफात किसकी बचेगी? फिर भी अशफाउ शाफीन की। तुम उससे भाग रहे हो, उस हस्ती से दूर हट रहे हो कि हुजूर फरमाते हैं आखिरी शफात जो है ना आखिरत में, एंड जब सारी शफातें और उनकी कैपेसिटी और रेंज खत्म हो जाएगी तो कौन सी है? अशफाउ शाफीन की शफात है आखिरी। तो पहला वसीला कौन है? मेरा रब है, मेरी पनाह का, मेरी फलाह का। और वो रब कौन है? बिरब्बियल अकबर। अब यहां पर अल्लाह अकबर उसमें आता है ना, यानी जैसे अभी मैंने सुभान अल्लाह का तो के माना आपके सामने बयान करने की कोशिश की, तो ऐसे ही अल्लाह अकबर। अल्लाह अकबर का मायना क्या है जी, बताएं? नहीं। अल्लाह अकबर, यहां मुझे आवाज जाफर साहब की एक बात याद आती है, उन्होंने बयान किया था कि हजरत इब्राहिम अलैहिस्सलाम को आग में फेंक दिया, और हजरत इब्राहिम अलैहिस्सलाम वो जो वाकया आते हैं कि आग में जा रहे हैं तो फरिश्ते आए और मलाइका आए, मखलूकात आई, जबरील, अब जबरील पता नहीं आए नहीं, लेकिन मलाइका और सब, और हजरत इब्राहिम अलैहिस्सलाम ने इनकार कर दिया उनकी मदद लेने का। तो उन्होंने एक जुमला कहा था कि ये वो लोग हैं जो कह सकते हैं अल्लाह अकबर। आपको अल्लाह अकबर का माना समझ में आ रहा है? कि अल्लाह अकबर का मतलब है कि खुदा ही बुजुर्ग है, न कि सबसे बुजुर्ग है। यानी जिनकी निगाहों में खुदा की किबरियाई के आगे किसी की बड़ाई ना दिखती और जश्ती हो, यह है अल्लाह अकबर। ठीक है, यानी इसमें भी इमाम अलैहिस्सलाम के जुमलों में कुछ और भी जुमले हैं कि अल्लाह अकबर मिन अन युफ़, कि खुदा इस बात से अकबर है कि उसकी तौसीफ बयान की जा सके। यह जुमला भी है छठे इमाम का। लेकिन ये कि अल्लाह अकबर यानी कि जो वो बुजुर्गी और किबरियाई के जिसके मुकाबले में कोई और किबरियाई एग्जिस्ट नहीं करती, कि अगर मेरी ये तवक्को है कि मुझे खुदा बचाएगा तो वो खुदा ही बचाएगा। फिर ये नहीं है कि एक तरफ मैं कह रहा हूं खुदा बचाएगा और फिर कह रहे हैं आप भी मेरी मदद कर दें, आप भी मदद कर दें, आप भी मेरा मसला हल कर दें। ये नहीं है, اس کبریائی کو قبول کرنے یا اس کو ماننے کا طریقہ. تو وہی مجھے ان کا جملہ وہ یاد آتا ہے کہ یہ لوگ کہہ سکتے ہیں, ایسے لوگ کہہ سکتے ہیں اللہ اکبر. ٹھیک, تو بربی الاکبر, میں اپنے رب اکبر کے وسیلے سے اپنے نفس کے لیے پناہ چاہتا ہوں. یہ پہلا جملہ امام علیہ السلام کا. مما یخفا ویظہر, ہر اس چیز سے. اب یہاں پر آپ دیکھیں کہ کن کن چیزوں سے امام علیہ السلام نے پناہ مانگی ہے. مما یخفا ویظہر, وہ تمام کی تمام چیزیں جو انتہائی پوشیدہ ہیں, ہڈن ہیں, کمپلیٹلی ہڈن ہیں, یا وہ چیزیں جو بالکل ظاہر ہیں, اینڈ آبویسلی ایوری تھنگ ان بٹوین. کہ ہمیں, جیسا میں نے آپ سے بار بار کہا نا, کہ اس زندگی میں نامعلوم کتنے ایسی مصیبتیں ہیں جو ہمیں پتہ ہی نہیں ہے, کتنی ایسی چیزیں ہیں کہ جن کے بارے میں ہمیں پتہ ہی نہیں کہ وہ ہمارے لیے مصیبت بن سکتی. ٹھیک, تو آپ فرماتے ہیں جو بھی مخفی ہے, ہڈن ہے, ان دا ریموٹسٹ اینڈ دا موسٹ سیکرٹ پلیسز, اس سے بھی, اور جو بالکل ظاہر ہے اس سے بھی. وَمِن شَرِّ كُلِّ أُنثَى وَذَكَرَ, اور ہر مؤنث اور ہر مذکر کے شر سے. ہر مؤنث اور ہر مذکر, ٹھیک ہے, یعنی ہر مؤنث اور ہر مذکر کا مطلب ہے کہ جہاں جہاں بھی ہر وہ چیز جس پر جینڈر والی بات اپلائی ہوتی ہے, ٹھیک ہے, ہر وہ چیز. وَمِن شَرِّ مَا رَأَتِ الشَّمْسُ وَالْقَمَرُ, اب یہ بہت لطیف ہے, یعنی ادبی لحاظ سے بہت لطیف ہے. ہر اس چیز کے شر سے کہ جس کو سورج اور چاند دیکھتے ہیں. سورج اور چاند, اب یہ یعنی کہ یہ تمام کی تمام چیزیں نا, یہ باقاعدہ اگر ہم ان پر غور کریں تو یہ تقریباً ایک سائنٹیفک ریسرچ کے بھی ٹاپکس بن جاتے ہیں. کہ ہر وہ چیز جس کو سورج اور چاند دیکھتے ہیں, جو ان کی جن پر ان کی نظریں پڑتی ہیں, ان سب کے شر سے. سبوح قدوس قدوس رب الملائکت والروح, ادعوکم ایوہ الجن والانس الی اللطیف الخبیر, وادعوکم ایوہ الجن والانس, میں بلاتا ہوں, پکارتا ہوں اے تمام جن و انس, الی اللذی ختمتہو, اس کی طرف, یعنی اپنی طرف, کہ اگر تمہیں آنا ہے تو میں کون ہوں. ختم تو ہوں, جس پر مہر لگی ہوئی ہے. کس کی مہر لگی ہوئی ہے؟ مہر کا مطلب آپ سمجھتے ہیں نا, کہ جب آپ ایک پورا پیکج بناتے ہیں اور پیکج بنانے کے بعد آپ اس کو فائنلائز کرتے ہیں تو آپ اس پہ مہر لگا دیتے ہیں. تو اس کی طرف کہ اے جن و انس, اگر تم نقصان پہنچانا چاہتے ہو تو میں تمہیں دعوت دیتا ہوں, یعنی بلاتا ہوں, پکارتا ہوں. کس کی طرف؟ میں کون ہوں؟ ختم تو ہوں بخاتم رب العالمین, جس پر کس کی مہر لگی ہوئی ہے؟ رب العالمین کی مہر لگی ہوئی ہے. وخاتم جبرائیل و میکائیل و اسرافیل, اور کس کی مہر ہے؟ جبرائیل اور میکائیل اور اسرافیل کی. وبخاتم سلیمان ابن داؤد, اور یہاں پر سلیمان ابن داؤد علیہ السلام کا نام خاص طور سے کیوں لیا گیا؟ اس لیے کہ اس میں ایوہ الجن بھی ہے, کہ جناب سلیمان علیہ السلام کی جو حکومت تھی اور ان کا اقتدار, وہ تمام جنات کے اوپر بھی تھا. سلیمان ابن داؤد. وخاتم محمد سید المرسلین والنبیین صلی اللہ علیہ, یعنی کہ یہ ان سب کی مہریں میرے اوپر ہیں, ان کی اسٹیمپس کے انڈر میرا پروٹیکشن ہے. اخسؤوا فیہا ولا تکلمونی, یہ قرآن کریم کی آیت ہے کہ جب جہنمی खुदा की बारगाह में ये कहेंगे कि हमको जहन्नम से बाहर निकाल दें, सूरतुल मोमिनून में है एंड में, तो खुदा की तरफ से जवाब आएगा इख्सऊ फीहा, यानी धुतकारा वाद, जैसे है ना यू आर रिजेक्टेड, इसी में ही पड़े रहो और मुझसे बात नहीं करो। तो इस जुमले को इमाम अलैहिस्सलाम यहाँ पर इस्तेमाल कर रहे हैं किन के लिए, यानी वो तमाम के तमाम जिन्नो इंस में से अगर कोई भी आए और नुकसान पहुँचाए तो यानी मेरे ऊपर इन सब की मोहर है, मैं इनकी हिफाजत में हूँ, मैं इनकी पनाह में हूँ, तो तुम उस अपने घटिया मकाम पर पड़े रहो और मुझसे कलाम मत करो। इख्सऊअन, फिर उसके बाद फलान इब्ने फलान, यानी नाम ले अपना, और हर वो शख्स जो मिन ज़ी हय्यतिन, जो रेंगने वाले जानवर हों, सांप के मानिंद हों, अक्रबिन बिच्छू, साहिरिन जादू करने वाले, औ शैतान इन रजीम इन या शैतान रजीम, व सुल्तान इन अनीद या वो बादशाह जो बागी और बोग्ज़ वाला हो, इन सब के मुकाबले में, इन सब के सामने पनाह, और इन सब को यानी कि इस हिर्ज के जरिए से दूर करना, अलग करना। अखज़्तु अन्हु मा युरा वमा ला युरा वमा रअत अइनु नाइमिन औ यक़्ज़ान। अब ये जुमले बड़े बहुत मज़ेदार होते हैं यानी इन दुआओं के, कि मैं उन सब से यानी मैं दूर हटता हूँ या पकड़ता हूँ, मा युरा वमा ला युरा, यानी जो दिखाई देता है और जो नहीं दिखाई देता, वमा रअत ऐनो नाइमिन औ यक़्ज़ान, और जो कुछ भी वो आंख देखती है जो सोई हुई है या बेदार है। ये बड़ा लतीफ जुमला है, यानी मैं किन चीजों को दूर कर रहा हूं या किन चीजों को अलग कर रहा हूं, कि जो दिखता है और जो नहीं दिखता, और वो तमाम की तमाम चीजें जिसे वो आंख देखती है जो नींद में है या जो बेदार है। अब नींद में देखने वाली आंख का मतलब क्या है, मे बी ड्रीमिंग या इस किस्म की कोई चीज, कि जैसे वही मैंने कहा कि ये जो बास जुमले हैं ना, ये तकरीबन एक साइंटिफिक रिसर्च को डिमांड करते हैं, कि अगर आप इस चीज पर जाएं कि वो आंख जो है नींद की हालत में क्या देखती है और बेदारी की हालत में क्या देखती है। तो इमाम अलैहिस्सलाम फरमा रहे हैं कि उन तमाम चीजों से दूरी और उससे अब इनको अलग करना। तवक्कल तो अल्लाही ला शरीक लहू, मैं तवक्कल करता हूँ अल्लाह पर जो के शरीक नहीं रखता। वसल्लल्लाहु अला मुहम्मदिन रसूलिन नबीयिल उम्मी सैयदना मुहम्मदिन व आलिहि ताहिरीन वसल्लम तस्लीमा। बिस्मिल्लाहिर रहमानिर रहीम। व मिन कौम मूसा उम्मतुन यहदूना बिल हक वबही यादलून। इसके बाद आपने हुजूर पर, पैगम्बर अकरम पर दुरूद भेजा, और ये आखिरी जुमला जो है ना, ये काबिल गौर है, यानी ये दुआ का अख्तिताम कुरान की एक आयत पे हो रहा है। वमिन कौम मूसा, मूसा की कौम में उम्मतुन एक ऐसी उम्मत थी, यहदून बिल हक, जो हिदायत करते थे हक की और हक के साथ, व बेही यादलून, और हक की बिना पर ही अदालत को कायम करते थे। ये बताएं कि ये इस दुआ का जो हिर्ज है, पनाह है, इसका एंड इस जुमले पर क्यों हो रहा है। यहां पर इमाम अलैहिस्सलाम क्या बताना चाह रहे हैं इस आयत की तिलावत से, ये इस आयत को शामिल करके,
ये हिदायत और हिदायत करना हक की बिना पे,
लेकिन इसका उस हिर्ज से क्या ताल्लुक बन रहा है।
तो यही तो है, जब वो हिदायत होती है और ऐसी एक कौम आपके दरमियान होती है तो आपकी प्रोटेक्शन
ٹھیک ہے نا, یعنی کہ اس بات کا تعلق کہ ہمارے لیے خدا کی طرف سے یہ پروٹیکشن ہو, جو دعائیں جیسے نا کہ اس کی شرائط ہیں, ایسا نہیں کہ بس ہم نے دعا پڑھ لی اور ایک کام ہو گیا, بلکہ اس کے لیے ہمیں خود اپنے اندر ایک معیار پیدا کرنا پڑے گا, اور وہ معیار کیا ہے وہ امام علیہ السلام اس آیت کے ذریعے سے بیان کر رہے ہیں کہ یعنی کہ قوم موسیٰ, اس سے آپ ایک اور بات بھی انفر کر سکتے ہیں کہ قوم موسیٰ اپنی پوری نالائقی کے باوجود وہ بہرحال کامیاب کیوں ہوئے, اس لیے کہ ان میں ایک ایسی امت موجود تھی. ٹھیک ہے, وہ چند افراد ہی ہو سکتے ہیں, کیونکہ امت خدا نے حضرت ابراہیم کو بھی ایک امت کا ہے, حالانکہ وہ ایک تنہا فرد تھے. تو یہ ضروری اور لازمی ہے کہ اگر آپ کو یہ تمام کی تمام چیزیں چاہیے خدا کی بارگاہ سے, تو پھر کیا ضروری ہے کہ آپ میں ایک ایسی امت موجود ہو جو ہدایت کرے حق کی بنا پر اور حق کی بنا پر عدالت کو قائم کرے, عدل کو عمل میں لائے. ٹھیک, تو اب آپ دیکھیں کہ جو وہی بات میں آپ سے کہہ رہا ہوں نا کہ یہ دعائیں جو ہے نا یہ پورے آپ کے زندگی کا پورا رستہ آپ کو بنا کے بتاتی ہیں. یہ دعائیں آپ کو تمام ان مسائل کو, ان چیزوں کو واضح کر کے روشن کرتی ہیں ہمارے سامنے. ٹھیک ہے, اب یہ فقط یہ نہیں ہے کہ خدا مجھے بچا لے, خدا مجھے بچا لے. آپ نے دیکھا حرز ہیں, لیکن حرز کے اندر کس قدر گہری معرفت کے جملے, جیسے میں کہہ رہا ہوں میں تو دو تین باتیں خالی پوائنٹ آؤٹ کرا رہا ہوں. درست, اب دو جملے میں اس حرز کے پڑھ دیتا ہوں, گیارہویں امام کے, حرز امام حسن عسکری علیہ السلام, اور پھر ہم اس کو یعنی اس والی گفتگو کو, حرز اور خدا سے پناہ مانگنے والا جو ٹاپک تھا, پھر ہم اس کو کلوز کرتے ہیں. کہ بسم اللہ الرحمن الرحیم, احتجبتو کا مطلب کیا ہے کہ میں حجاب لیتا ہوں. حجاب یعنی پردہ, شیلڈ, اسکرین. حجاب یعنی پردہ, میں پردہ لیتا ہوں. اب یہ پردہ کس لیے لیتا ہوں, کس سے لیتا ہوں بتائیں؟ نہیں, وہ تمام چیزیں جو نقصان دہ ہیں, جو سخت پریشانی والی ہیں, جو مصیبت لانے والی ہیں, جو زندگی کو خراب کرنے والی ہیں, میں حجاب لیتا ہوں, یعنی اپنے اور ان کے درمیان ایک پردہ حائل کرتا ہوں, بیریئر, کے وہ مجھ سے دور رہیں. ٹھیک, احتجب تو. اب یہ حجاب کہاں سے آ رہا ہے, وہ پردہ کہاں سے آئے گا, جو تمام ناپسندیدہ چیزوں کو آپ سے دور رکھے گا. ٹھیک ہے, احتجب تو سمجھ میں آ گیا نا, کہ میں وہ شیلڈ بنا رہا ہوں, اس کو اختیار کر رہا ہوں جو مجھ سے ہر برائی کو دور رکھے, دنیاوی اخروی ظاہری باطنی. بحجاب اللہ, اب یہ کمال ہے جو ہے نا, کہ یہ وہ معرفت ہے کہ واقعاً اگر معصوم نہ ہونا تو یہ ممکن نہیں ہے, یہ سب باتیں ان تک پہنچنا. یہ حجاب میں کہاں سے لیتا ہوں, بے با یعنی بائی ورچو آف حجاب خدا, میں اپنا حجاب بناتا ہوں اللہ کے حجاب کے ذریعے سے. ابھی کیا بات ہوئی, ابھی کیا بات ہوئی کہ میرا حجاب تو سمجھ میں آ رہا ہے کہ بھئی میں دور رکھنا چاہتا ہوں پریشانیوں کو, مسائل کو, ناخوشگوار چیزوں کو اپنے آپ سے, لیکن یہ حجاب میں کہاں سے لے رہا ہوں, کہاں سے ایکسٹریکٹ کر رہا ہوں؟ بے حجاب اللہ, خدا کے حجاب سے. اب یہ خدا کا حجاب کیا ہے, جہاں سے ہم اپنا حجاب لے رہے ہیں, تو اب اس کو دیکھیں امام علیہ السلام کیا بیان فرماتے ہیں. النور، یہ حجاب خدا وہ نور ہے، الذی احتجب بہ عن العیون، وہ خدا کا نور ہے جس کی وجہ سے خدا دیکھنے والی آنکھوں سے حجاب میں ہے. کیا کمال جملے ہیں، یعنی کاش ہمیں اس کی گہرائی تک پہنچنے کی توفیق ہو کہ اس قسم کے جملے نہج البلاغہ میں امیر المومنین علیہ السلام کے بھی ہیں کہ خدا سے، خدا اور مخلوقات کے درمیان کوئی پردہ نہیں ہے مگر خود مخلوقات. خدا اور مخلوق، خالق اور مخلوق کے درمیان کوئی حجاب نہیں ہے مگر خود مخلوق. یعنی خود مخلوق کا کیا مطلب ہے؟ یہ میں، یہ ہے حجاب، یہ پردہ ہے. حالانکہ انسان اگر غور کرے تو میں کیا ہے؟ کچھ بھی نہیں ہے، تم جو بھی ہو سب اس کی نظر کرم ہو. یہ میں ہے کیا؟ اس کی کوئی حقیقت ہے، کوئی حیثیت ہے، کوئی اصلیت ہے؟ جو اس سے آزاد ہو گیا تو اس نے کیا کر دیا؟ اپنے اور خدا کے درمیان حجاب کو برطرف کر دیا. ٹھیک، جو اس سے باہر نکل گیا، اس سے آزاد ہو گیا. تو امام علیہ السلام فرما رہے ہیں نور، جو نور الہ ہے، یہ حجاب ہے جس کی بنا پر آنکھیں اس کو نہیں دیکھ پاتی. یعنی اس کی ایک مثال ہماری نظروں کے سامنے، ہمارے سامنے بھی موجود ہے نا، موجود ہے یا نہیں؟ آپ سورج کو کیوں نہیں دیکھ پاتے؟ دیکھ سکتے ہیں سورج کو؟ کیوں نہیں دیکھ سکتے بتائیں؟ اس کے نور کی شدت کی بنا پر. ورنہ کوئی رکاوٹ ہے کیا؟ کوئی پردہ ہے واقعی؟ کوئی پردہ نہیں ہے. تو آپ کیا فرما رہے ہیں؟ وہ نور، وہ نور الہ، اللہ نور السماوات والارض، وہ نور خود ایک حجاب ہے. اس حجاب سے میں اپنے لیے حجاب حاصل کرتا ہوں. یہ کیا مطلب ان جملوں کی؟ اور ظاہر ہے کہ اس کے پیچھے جو اہل معرفت ہیں، اب یہ پورا سمندر ہے، یہ جو امام علیہ السلام نے جو یہ جملے بیان فرمایا نا، ایک جملہ، یہ پورا سمندر ہے کہ نور خدا، نور خدا کی حقیقت، نور خدا کی عظمت، پھر اس کی شدت جو خود ایک پردہ ہے. یعنی جس کی مثال جیسے میں نے سورج کی دی کہ اس کے اور ہماری آنکھوں کے درمیان پردہ خود اس نور کی حدت ہے، نہ کہ کوئی اور چیز. وحدت علی نفسی، اور یہ حجاب جو ہے، جو میں کہاں سے حاصل کر رہا ہوں؟ نور خدا سے. اس کو میں پھیلا دیتا ہوں، اس کے اندر اور کس کو سمیٹ لیتا ہوں؟ علی نفسی، میرے نفس پر. وہ اہلی، میرے اہل و عیال پر. وہ ولدی، میری اولاد پر. وہ مالی، اور جو میرا مال اور سرمایہ ہے اس پر. ومشتملت علیہ عنایتی، اور وہ تمام کی تمام چیزیں جس پر میری عنایت ہے، یعنی جس پر میری توجہ ہے، جن سے میرا تعلق ہے، جو مجھے نیئر اینڈ ڈیئر ہیں، میں اس حجاب کے گھیرے میں، احاطے میں ان سب چیزوں کو بھی لے لیتا ہوں اور لے رہا ہوں. بسم اللہ الرحمن الرحیم، کس کے توسل سے؟ بسم اللہ الرحمن الرحیم کے وسیلے سے. واحرزت نفسی، اور پناہ میں دیتا ہوں اپنے نفس کو. وذالک کلہ، اور ان سب کو جن کا میں نے ابھی ذکر کیا. ما اخاف واحذر، جس سے بھی مجھے خوف ہے، جس کا بھی مجھے ڈر ہے. یعنی یہ حجاب جو ہے، حجاب خدا، اس سے حجاب لے کر میں ایک پورا، جیسے امام علیہ السلام نے وہاں پہ ختم کے بات کی نا، مہر لگا دی، یعنی میں نے ایک شیلڈ بنائی اور اس کو مہر لگا دی, اور مہر کس کی ہے؟ رب العالمین کی ہے, جبرائیل, میکائیل, اسرافیل, سلیمان اور محمد, ان کی مہریں لگی ہوئی ہیں. اے جنو انس, اب آؤ اس کو توڑ کے دکھا دو. ٹھیک ہے, جو پانچویں امام کا حرص تھا. اور یہاں پر گیارہویں امام کیا فرما رہے ہیں کہ جو حجاب ہے, جو وہ چادر ہے, جو وہ شیلڈ اور اسکرین ہے, وہ کہاں سے میں لے رہا ہوں؟ اس نور سے, نور خدا سے لے رہا ہوں کہ جس کی شدت لوگوں کو, آنکھوں کو اپنے تک پہنچنے سے دور رکھتی ہے. کتنی عجیب بات ہے نا یہ. یعنی اس کا مطلب یہ ہے کہ اگر کوئی اس شیلڈ کے اندر آ جائے تو نہ آنکھیں اس کو دیکھ پائیں گی, تو نقصان پہنچانا تو بہت دور کی بات ہے, ہے یا نہیں؟ اب آپ یہاں پہ کنسپٹ دیکھ رہے ہیں محفوظ رہنے کا. یعنی کس بات کو مانگا جا رہا ہے کہ اے خدا مجھے برا چاہنے والوں کی نظروں سے ہی باہر کر دے. یعنی یہ جو شیلڈ ہے, کہ جس طریقے سے کہ وہ اس شیلڈ کو کراس کر کے خدا کو نہیں دیکھ سکتے, تو وہی چادر میں بھی اڑھ لوں اور ان لوگوں کے لیے انویزبل ہو جاؤں. تو پناہ میں آنے کا بہترین طریقہ ہے یا نہیں ہے؟ پناہ کا بہترین رستہ ہے نا, جو امام علیہ السلام یہاں اس کے طریقے. اس میں کتنی کس قدر حکمت ہے. اور پھر اس کے بعد اس دعا میں آیت الکرسی ہے, یعنی اس سے ہمیں یہ پتہ چلتا ہے کہ پناہ کے لیے آیت الکرسی کی بہت اہمیت ہے. ٹھیک ہے, آپ اگر اپنے حرز کے طور پر یا حفاظت کے طور پر آیت الکرسی کو, اور پھر ان لوگوں کے بارے میں وہی جیسے پانچویں امام نے بھی کہا کہ یہ برے لوگ ہیں, اینڈ آف فرام می, مجھ سے دور رہو. کہ قرآن کریم کی کئی آیتوں کی پھر آپ نے تلاوت کی ہے, ان لوگوں کا ذکر کرتے ہوئے کہ جو برے ہیں, برائی والے ہیں, اور یہ کہ پھر یہ سب دور رہیں. ایک آیت کا ایک ٹکڑا میں پڑھ دیتا ہوں, یہ بھی بہت لطیف ہے, پھر بات ختم کرتے ہیں, کہ جس میں آپ فرماتے ہیں وَإِذَا قَرَأْتَ الْقُرْآنَ, یعنی آیت ہے حضور کے بارے میں, پیغمبر اکرم کے بارے میں, کہ جب تم قرآن کی قرأت کرتے ہو, جعلنا بينك وبين الذين لا يؤمنون بالآخرة حجابا مستورا, جب تم قرآن کی قرأت کرتے ہو تو ہم, یعنی خدا, تمہارے اور ان لوگوں کے درمیان جو آخرت پر ایمان نہیں رکھتے ایک پردہ حائل کر دیتے ہیں جو مستور ہوتا ہے. مستور یعنی ہڈن, چھپا ہوا. تو اس کا کیا مطلب ہے, یہ کیسے پتہ چلتا ہے یہ پردہ؟ کہ جو رسول قرآن کی آیتوں کی تلاوت کرتے ہیں وہ ان کے دلوں تک نہیں پہنچتی. ٹھیک ہے, لا یؤمنون بالآخرت, کہ جو لوگ آخرت پر ایمان نہیں رکھتے, تو اے پیغمبر تم, یہ میرے جیسے انسان کی تو کوئی حیثیت ہی نہیں ہے. رسول کی قرأت اور تلاوت ان لوگوں پر اثر نہیں کرتی کہ جو آخرت پر ایمان نہیں رکھتے. اور کیوں اثر نہیں کرتی؟ کہ خدا ایک پردے کو حائل کر دیتا ہے رسول اور ان کے قلوب کے درمیان, ان کی بے ایمانی کی وجہ سے. تو امام علیہ السلام یہ تمام آیتیں پڑھ کے کیا استفادہ کر رہے ہیں؟ کہ یہ جتنے بھی لوگ ہیں کہ جو بے ایمان ہیں, جتنے لوگ ہیں گمراہ ہیں, شر پھیلانے والے ہیں, تو یعنی ہر ایک کے مقابلے میں خدا نے مومنین کے لیے ایک پردہ رکھا ہے, اویل اٹ. لیکن اویل کرنے کے لیے آپ کو وہ رستہ پتا ہوگا تو اویل کریں گے نا, صحیح ہے نا؟ یعنی کہ وہ رستہ, وہ چیز معلوم ہوگی تو آپ اس سے فائدہ اٹھائیں گے. تو یہ کچھ دعائیں تھیں جو میں نے, اب ظاہر ہے کہ مجھے خود اس بات کا احساس ہے کہ جنہیں جو ہمارا بیان ہے ظاہر ہے وہ مکمل نہیں ہے, بہت شیلو ہے, لیکن I earnestly hope کہ آپ لوگ کم از کم اس شوق میں ضرور مبتلا ہو جائیں گے کہ معصومین علیہ السلام کی دعاؤں کو سرسری پڑھ کے نہ گزریں. اگر یہ والی بات بھی ہو جائے نا تو شاید ہماری اس گفتگو کا بہت اچھا اور مفید نتیجہ نکلا ہے کہ یہ سمجھنا بند کر دیں کہ دعائیں مانگنا ہیں، یا یہ سمجھنا شروع کر دیں کہ دعائیں خالی دنیا کے مسائل کا حل ہیں، کہ اس قدر عظیم اور گہری معرفت اور معارف انہی دعاؤں میں موجود ہیں. اور یہ اس قسم کے جملے جو ہیں نا آپ کو احادیث میں نہیں ملیں گے جو آپ کو یہاں دعاؤں میں مل رہے ہیں، دعاؤں میں آپ دیکھ رہے ہیں. جی
from let's say the 5th imam that's already complete, then why does the 7th imam come and then release another dua? Why are there like multiple duas? Does one of them protect you from a certain thing and the other one protects you from another thing? If they're the same, then what's the need of having
نہیں اس میں بیسیکلی دا تھنگ از دیٹ لائک فار ایگزامپل اف یو ریسائٹ ورسز آف ہولی قرآن لائک اٹ از سیڈ اباؤٹ سورۃ الاخلاص دیٹ سورۃ الاخلاص از ون تھرڈ آف قرآن اینڈ اف یو ریسائٹ سورۃ الاخلاص تھری ٹائمس دین ایز اف یو ہیو ریڈ دا ہول قرآن. سو then my question would be that why Allah not only revealed Surah Al-Ikhlas, why is the need for 6,000 verses? And if you say, and if there is in the riwayat of Masumin alayhi salam that whatever is in Quran is condensed in Surah Al-Hamd, so why not only Surah Al-Hamd? There are, so you are seeing that it is not so. You do not only have Surah Al-Hamd or Surah Al-Ikhlas in the name of Quran. You have more than 6,000 verses. So there are two things. That the Deen of Allah is revealed for everyone. Everyone means that every person walking in the street, every person with a low level of intellect, every person who is not well educated, he is also included in the fold of Hidayat of Allah. Right? So whatever we are discussing, that we are moving many steps ahead. Like what I should say, that the Shia of Imam alayhi salam, he must be intellectually advanced person as is expected. So I may be talking in those terms. But Imam alayhi salam, when they are telling about anything or talking in terms of dua, so then it is all explained in many ways, explained in depth, explained in width. So that's why you have so many duas. This is one thing, like Quran. That if Surah Al-Ikhlas gives you the essence of Tawheed, but still Allah explains Tawheed and Akhirat in so many ways, with so many examples, so that no person can be out of the fold of the people to whom the message is delivered. This is one thing. And the second thing is that obviously it may not be possible that in the time of 7th Imam or 8th Imam, all the things that 4th Imam have told or 5th Imam have told in their time, the people in the surrounding or the vicinity of the Aima alayhi salam, they have the knowledge of that. Right? So, and that's what is called tazakkur. فَذَكِّرْ إِنَّمَا أَنْتَ مُذَكِّرْ. تَذَكُّرْ means remembrance, reminding. Yeah. That it is always better to keep people reminding about these things.
Thank you.
ہاں سبوحن یعنی وہی کہ جو بہت زیادہ جس کی تسبیح ہے, قدوسن وہ صاحب تقدیس ہے, اور رب الملائکت و روح, ملائکہ اور روح کا رب. یہ وہی ہے یعنی کہ خدا کو پکارنا, اسماء. کیونکہ بنیادی طور سے دعا جو ہے وہ اسماء ہے، اسماء سے توسل ہے. یعنی کہ آپ اگر ایون، یہ بھی ایک بہت گہری معرفت ہے، یہ بھی ایک بہت گہری معرفت ہے جو بات ابھی میں آپ کو عرض کر رہا ہوں نا، کہ آپ دعا میں اگر رسول اور آل رسول کا نام بھی لیتے ہیں، اگر آپ کی معرفت ڈیپ ہے، تو آپ ان کا نام ایز اے پروفٹ نہیں لیتے بلکہ اسماء الہی کے طور پہ لیتے ہیں. ٹھیک ہے، کیونکہ حقیقتاً رسول اور معصوم جو ہیں وہ اسماء الہیہ کی تجلی ہیں، ان کا وجود، ان کی ذات. تو یعنی نارملی ہم کہتے ہیں جی درود پڑھنا، درود بھیجنا، لیکن درود بھیجنا، درود پڑھنا وہ ایک نارمل لیول کی بات ہے، لیکن جو گہری معرفت ہے نا وہ یہ ہے کہ تمام کی تمام جو بھی، چاہے قرآن ہے، چاہے دعا ہے یا مناجات ہیں، یہ سب کا سب توسل ہے اسماء حسنہ الہیہ سے. مسئلہ یہ نہیں ہے. جی جی آپ بات پوری کر لیں.
Why we say کہ مطلب صرف اللہ ہی ہیلپ کرے گا، جو مدد ہے وہ باذن اللہ.
ہمارے لیے یہ بات بالکل ٹھیک ہے، لیکن بات اصل میں یہ ہے کہ کون سا انسان اپنے آپ کو خدا کے کس اسم سے کنیکٹ کرنا چاہتا ہے. یعنی جیسے مثال کے طور پر کہ آپ اگر کسی دفتر میں جاتے ہیں، ٹھیک ہے، اپنا کوئی کام کرنے کے لیے، آپ کو جو ہیں جو صاحب بیٹھے ہوئے ہیں وہ اپنے چپراسی کے ہاتھ سے اپنی فائل بھیجنے جس پہ سائن کر کے، اپنے اسسٹنٹ پی اے کے ہاتھ سے آپ کی فائل بھیجنے، یا خود فائل لے کر آئیں، ان تینوں چیزوں میں فرق ہے یا نہیں ہے؟ پھر تو یعنی جو اس معیار کی ہستیاں ہیں وہ ٹھیک ہے، ہر چیز خدا کی تجلی ہے یا ہر چیز خدا کے اذن سے، لیکن وہ یہ نہیں، وہی کہتے ہیں اللہ اکبر، یعنی اس اسم سے مجھے کنیکٹ ہونا ہے، اس مقام سے مجھے کنیکٹ ہونا ہے. یعنی جیسے ابھی ہماری زندگی کے مسائل ہیں، خدا کسی کے بھی ہاتھ سے کر دے، یعنی خدا کسی کافر کے ہاتھ سے میرا مسئلہ حل کر دے، ٹھیک ہے، لیکن اگر آپ اس میں آگے کی، تو اس میں آپ کہتے ہیں نہیں اے خدا میں یہ نہیں چاہتا. جی جی